اللہ تعالیٰ کی توفیق اور اس کی رحمت سے ہم تفہیم السنہ سیریز کی کتاب نمبر 6 درود شریف کے مسائل شروع کرتے ہیں. اس سیریز میں ہم نے ابھی تک پچھلی جو کتابیں پڑھی ہیں اس کے بعد اب یہ احساس ہوتا ہے کہ نبی صلی اللہ علیہ وسلم پر درود شریف بھیجنے کے بارے میں بھی ہمیں قرآن اور سنت کا نقطہ نظر معلوم ہو، کیونکہ جب بھی کبھی ربیع الاول آتا ہے خاص طور پر اور عمومی طور پر پورا سال ہی لوگ بہت سارے سوالات ذہن میں رکھتے ہیں، تو قرآن پاک کا طالب علم ہونے کے بعد انسان کو وقت اور معاشرے کی باتوں سے زیادہ کسی بھی چیز کو سننے کرنے ماننے کی دلیل قرآن اور سنت میں اس چیز کا ہونا ہے. ہم درود پہ بھی بات کریں گے، لیکن تھوڑی سی بات نبی صلی اللہ علیہ وسلم کے نسب آپ کے حال حلیے پہ بھی کریں گے. نبی صلی اللہ علیہ وسلم کے ایک بہت پیارے ساتھی تھے حضرت حسان بن ثابت، تو وہ آپ کی شان بیان کرتے ہوئے کچھ اشعار میں کہتے ہیں، وَأَحْسَنُ مِنْكَ لَمْ تَرَ قَطٌّ عَيْنٌ وَأَجْمَلُ مِنْكَ لَمْ تَلِدِ النِّسَاءُ خُلِقْتَ مُبَرَّأً مِنْ كُلِّ عَيْبٍ كَأَنَّكَ قَدْ خُلِقْتَ كَمَا تَشَاءُ. انتہائی خوبصورت لفظ عربی کے، خلاصہ کیا ہے؟ کسی آنکھ نے تجھ سے زیادہ خوبصورت شخص نہیں دیکھا، تجھ سے زیادہ صاحب جمال کبھی کسی عورت نے نہیں جنا، تو ہر عیب سے اس طرح پاک اور صاف ہے جیسے تو اپنی مرضی اور پسند سے پیدا ہوا ہے. کتنے پیارے الفاظ ہیں یہ. اللہ کے نبی صلی اللہ علیہ وسلم کی زندگی میں بھی جب اشعار کہتے تھے تو آپ نے کہا کہ حسان، تمہارے اشعار کافروں کو تیروں کی طرح لگتے ہیں. تو آپ دیکھیے کہ ہمارے ہاں کہتے ہیں نا کہ فلاں تو ایسے جیسے اس کو اللہ نے اپنے ہاتھ سے بنایا، ایک کہنے کی بات ہے صرف، لیکن اللہ کے نبی کے اندر ہر خوبی تھی. اسی طرح اگر ہم نبی صلی اللہ علیہ وسلم کا نسب دیکھیں، کیونکہ بعض لوگ نسب سے بھی بات کرتے ہوئے کئی قسم کے مغالطوں کا شکار ہو جاتے ہیں، گو کہ یہ چیزیں ہمیں تو یاد نہیں کروانی آپ کو کیونکہ آپ اس لیول پہ نہیں سیکھ رہے، لیکن کچھ ایسے کورسز بھی ہوتے ہیں کہ جس میں نبی صلی اللہ علیہ وسلم سے لے کے اوپر تک نسب پورا یاد ہوتا ہے. کیا تھے آپ کے والد؟ حضرت محمد صلی اللہ علیہ وسلم بن عبداللہ بن عبد المطلب بن ہاشم بن عبد مناف بن قصی بن کلاب بن مرہ بن کعب بن لوئی بن غالب بن فہر قریش بن مالک بن نظر بن کنانہ بن خزیمہ بن مدرکہ بن الیاس بن مضر بن نزار بن ماد بن عدنان. اس سے آگے جو ہیں وہ اتنا زیادہ اوپر جاتے ہیں کہ بالآخر نبی صلی اللہ علیہ وسلم کو حضرت آدم سے جوڑا جاتا ہے، لیکن اوپر سے 10 پشت ہیں. یعنی اگر آپ نبی صلی اللہ علیہ وسلم سے اوپر کی 10 پشتیں یاد کرنا چاہیں تو کر سکتے ہیں. اس سے فائدہ ویسے تو کچھ نہیں ہوتا، لیکن جس سے محبت ہوتی ہے اس کے بارے میں انسان زیادہ جاننے کی کوشش کرتا ہے. رحمت للعالمین جو کتاب ہے جلد 2 صفحات 25 سے 31، اس کے اوپر آپ کو یہ نسب نامہ لکھا ہوا ملے گا. اس کے بعد ہم نبی صلی اللہ علیہ وسلم کے چہرے یا حلیے مبارک پہ تھوڑی سی بات کریں گے. آپ کہیں گے کیوں؟ ہم تو درود شریف کے مسائل پڑھنے بیٹھے تھے، چہرے اور خلیے کی بات کیوں کریں؟ اس لیے کہ بعض دفعہ نعتوں میں اور نبی صلی اللہ علیہ وسلم سے محبت کی بنیاد پہ کچھ چیزیں اس طرح کی کہی جاتی ہیں کہ ہمارے ذہن میں یہ کرائیٹیرین نہیں ہوتا کہ آپ کیسے تھے. تو تھوڑا سا دیکھتے ہیں، اور یہ ایک بڑی دلچسپ بات ہوگی آپ کے لیے کہ نبی صلی اللہ علیہ وسلم کا حلیہ مبارک ہمیں ایک عورت سے ملتا ہے. یعنی جہاں بھی مورخین نے اللہ کے نبی صلی اللہ علیہ وسلم کا حلیہ لکھا ہے تو وہ ام معبد تھی. اور آپ کو بتائیں وہ کون تھی؟ کوئی جانتے ان کے بارے میں؟ جی آپ بتائیں.
جی جب نبی پاک صلی اللہ علیہ وسلم مکہ سے ہجرت کر کے تو مدینہ شریف جا رہے تھے، تو رستے میں ان کے خیمے میں رکے تھے، تو
جی جزاک اللہ خیر. جب حضرت ابو بکر صدیق اور نبی صلی اللہ علیہ وسلم ہجرت کر کے مکہ سے مدینہ جا رہے تھے تو چھپے ہوئے تھے، ظاہر ہے کہ چھپنے والی کیفیت تھی نا کہ پیچھا کیا جا رہا تھا. تو اللہ کے نبی صلی اللہ علیہ وسلم جب مختلف راستوں سے گزرتے ہوئے ایک ایسی جگہ پہ آئے کہ وہاں ایک عورت ام معبد کا خیمہ تھا، اور اتفاق دیکھیے کہ وہ بھی کفر پہ تھی اس وقت، اس کے شوہر بھی کفر پہ تھے، لیکن شوہر گھر میں نہیں تھے. اللہ تعالیٰ جب حفاظت کرنا چاہتا ہے تو اسی طرح کرتا ہے. تو نبی صلی اللہ علیہ وسلم کو انہوں نے دیکھا، پھر دودھ پلایا. ابھی آپ کو تھوڑے سے اس کے اشعار پڑھ کے سناتے ہیں. تو جب اس کا شوہر واپس آیا تو اس نے اس طریقے سے اللہ کے نبی کا حال حلیہ بیان کیا، حالانکہ اس وقت اس کو کچھ بھی نہیں پتا تھا کہ یہ کون شخص ہیں، کیونکہ دیہاتوں میں رہنے والے بدو، نہ انہوں نے اللہ کے نبی کی تصویریں دیکھی، نہ کوئی ایسی کہانی تھی. لیکن اس کا وہ کہنا، اس کا انداز اتنا پیارا تھا، آج تک اس عورت کی یہ بات جو ہے وہ رکھی جاتی ہے. اور پھر وہ مسلمان بھی ہو گئی تھیں. تو الوجه طیب پاک چہرہ آپ کا کیا تھا؟ قالت ام معبد رضی اللہ عنہا، ام معبد رضی اللہ عنہا کہتی ہیں، رائی تو رجلن، میں نے ایک آدمی دیکھا، ظاہر الوداعتی ابلج الوجہی حسن الخلقی، روشن اور کشادہ چہرے والا، خوش اخلاق، متوازن پیٹ، سر کے بال بتمام و کمال، مجسمِ حسن و جمال، چمکدار آنکھیں، گھنی پلکیں، روبدار آواز، لمبی گردن، گھنی داڑھی، باریک اور پیوستہ آبرو، خاموش، پروقار، گفتگو لوئے لالا، دور سے دیکھیں تو خوبصورت اور بارونق، قریب سے دیکھیں تو اور بھی حسین و جمیل، شیریں کلام، جچے تلے الفاظ، گفتگو گویا کے موتیوں کی لڑی، میانہ قد، نہ طویل القامت کے اچھا نہ لگے، نہ کوتاہ قد کے معیوب ہو، شگفتہ و تر و تازہ شاخ، خوش نما منظر، قابل قدر، رفقا ایسے کہ ہر دم گرد و پیش، کچھ کہے تو خاموشی سے سنیں، حکم دے تو تعمیل کے لیے جھپٹیں، مخدوم متا، مخدوم وہ جس کی خدمت کی جائے اور متا جس کی اطاعت کی جائے، نہ ترش رو نہ فضول گو، اسے امام حاکم نے اپنی کتاب مصدرک الحاکم میں، حزام بن ہشام نے اپنے باپ ہشام بن حبیش بن خویلت سے روایت کیا ہے۔ تو آپ دیکھیں کہ اللہ کے نبی کے چہرے کے بارے میں، حال حلیے کے بارے میں بھی ہم اس سے زیادہ نہیں کہہ سکتے جو ہمیں معلوم ہو۔ بعض لوگ خام خواہی لفاظی کرتے ہیں، تو میرا خیال ہے کہ اس ایک حلیے کو دیکھ کر تو واقعی جو میرے دل کی حالت تھی کہ وہ کون سا دن ہوگا کہ میں اللہ کے نبی کو دیکھوں گی، لیکن کس حال میں دیکھنا ہے، ہم کس منہ سے ان کو دیکھیں گے، یہ ایک الگ بات ہے۔ لیکن دعا کرتے ہیں کہ اللہ تعالی ہمیں نبی صلی اللہ علیہ وسلم کے دیدار سے بھی محروم نہ کرنا، جیسے کہ ہم تیرے چہرے کے دیدار کی تمنا رکھتے ہیں۔ اللہ تعالی ظاہری حال حلیہ بھی خوبصورت کر ہی دیتا ہے اس بندے کا جو واقعی اللہ کے نبی صلی اللہ علیہ وسلم کی طرح اللہ کے پیغام کے ساتھ لگ جاتا ہے۔ اب ہم تھوڑا سا اللہ کے نبی صلی اللہ علیہ وسلم کی زندگی مبارک کو دیکھیں گے کہ کس سال میں کیا واقعہ ہوا، اور یہ اس خلاصے کو اگر آپ اپنے لفظوں میں لکھ سکیں تو پوری سیرت کا خلاصہ ہے یہ، کیونکہ جب بھی کسی سے محبت ہوتی ہے تو اس کی البم بنتی ہے۔ آج کے دور میں تو ایک بڑا رواج ہو گیا کہ البم بنتی ہے، پھر شادی کے موقع پہ اس کی بچپن کی روتی ہوئی تصویریں دکھاؤ اور ہنسو بولو، لیکن افسوس کی بات ہے کہ اللہ کے نبی کی زندگی میں کب کیا واقعہ ہوا تسلسل کے ساتھ ہمارے ذہنوں میں کم ہی ہوتا ہے، الا ماشاءاللہ کسی کو ہو تو ہو بھی سکتا ہے۔ تو آئیے ذرا دیکھتے ہیں کہ آپ کی پیدائش سے لے کر وفات تک جو واقعات معروف ہیں وہ کب ہوئے۔ 22 اپریل، واقعہ فیل کے 50 یا 55 روز کے بعد، 22 اپریل 22 یعنی 22nd 571 عیسوی بمطابق 9 ربیع الاول موسم بہار میں بروز سوموار مکہ مکرمہ میں ولادت باسعادت ہوئی۔ یہاں آپ دیکھیے، اب آج کے دور میں کیلنڈر کو پیچھے لے کے جانا کچھ مشکل نہیں، جیسے کہ آج کے دور میں اگلے 50 سال کا کیلنڈر بھی آپ ایک کلک کے ساتھ دیکھ سکتے ہیں، ہر سال ایک ایک دن کو آگے کرتے جائیں گے تو کیلنڈر آتا ہے۔ تو جب لوگوں نے اسی طرح سے بیکورڈ کر کے دیکھا تو اللہ کے نبی 571 عیسوی حضرت عیسیٰ علیہ السلام کے اٹھائے جانے کے اس کے بعد تقریباً 600 سال کے بعد دنیا میں تشریف لائے، اور 9 ربیع الاول بنتا تھا اس مہینے میں 22 اپریل کو۔ ہمارے ہاں کتنا معروف ہے 12 ربیع الاول، اس پہ بات ربیع الاول کے لیکچرز میں کثرت سے ہو چکی کہ 12 تو وفات کا دن ہے۔ کوئی پوچھے اتنی بڑی بات ہے کیوں نہیں پتہ بھائی، تو اس کے 3 جواب میں نے اپنے ایک لیکچر ریسنٹلی کہیں لکھائے ہیں، آپ بھی لکھ لیں۔ کہ پہلی بات یہ ہے کہ اس وقت کس کو پتہ تھا کہ یہ بچہ جو پیدا ہو رہا ہے یہ کل نبی بنے گا؟ بتائیے، کیا ہر بچے کے بارے میں لوگ کانشیس ہوتے؟ اس دن تو وہ محمد بن عبداللہ پیدا ہوئے تھے، محمد رسول اللہ تو بعد میں ہوئے، وہ دن سب کو پتہ ہے، اور شریعت تو خوشی تو شریعت کی ہے جو آج بھی زندہ ہے۔ دوسری وجہ یہ ہے کہ اس دور میں رواج ہی نہیں تھا، عرب لوگ کسی کے ولادت کے دن، برتھ ڈے، اینیورسریز، سالگرہ، ان ناموں سے فیملیئر ہی نہیں تھے۔ اور تیسری بات یہ ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے خود بھی اپنے پیدا ہونے کے بعد اپنے اس سال کو یاد نہیں رکھا۔ ہمارے ہاں تو بھولنے ہی کوئی نہیں دیتا نا، کوئی بھولنا بھی چاہے تو لوگ کہتے ہیں نہیں یہ کیسے ہوا، تو آپ نہیں کرتے تھے، हाँ, जब आपकी वफ़ात हुई तब सबको पता था आप एक लीडर हैं, आप नबी हैं, आप इमाम हैं, आप एक उस्ताद हैं। फिर आपकी जैसे हर बात नोट होती थी, आपकी वफ़ात भी नोट हुई। वो बारह रबी अव्वल बनती है, लेकिन पैदाइश ज़्यादा रिवायात नौ रबी अव्वल की मिलती हैं। तो फिर ये बारह रबी अव्वल को जो मुसलमान करते हैं वो क्या करते हैं? मैं कहूँगी कि करते नहीं हैं, कराए जाते हैं। किससे? शैतान आपकी वफ़ात की खुशियाँ मनवाता है लोगों से, झंडियाँ लगवा कर, जुलूस निकलवा कर, जर्द बर्द कपड़े पहना कर और न जाने क्या कुछ करके। बहरहाल चार या पांच मिलादुन नबी, मिलाद मिलाद का लफ्ज़ असल में आज समझ ही लें, यहाँ अगर आ गया है तो मिलाद जो है ना, ये बर्थडे को कहते हैं। हम जो लफ्ज़ बोलते हैं ना, किसी की बर्थडे या किसी की मिलाद मनाना, तो अरब लोग मिलाद कहते हैं पैदा होने के दिन, बर्थडे को अरबी में मिलाद कहते हैं। आप ये कह लें जिस दिन को पैदा हुआ, इसका रूट भी देख ले वही है जो वलद का है, वाओ लामदार। मैं पूरे शौर से कह सकती हूँ कि जो लोग आज मिलाद मनाते हैं ना, आप जाके उनसे सिर्फ ये पूछें कि लफ्ज़ मिलाद का मतलब क्या है, तो कोई आपको शायद उसका मतलब नातें पढ़ना बताएगा, कोई दुरूद पढ़ना बताएगा। आज ये बात हम सबको पता चल गई कि मिलाद का लफ्ज़ वलद से है, और वलद वाओ लाम दाल होता है, और उसके नतीजे में क्या कि वो दिन जिस दिन पैदा कोई हो, और सिंपल सा इसका इंग्लिश तर्जमा जो है वो बर्थडे है। चार या पांच साल तक आप कहाँ रहे? कबीला बनू साद के यहाँ चौथे या पांचवें साल शक़े सदर सीना चाक किए जाने का पहला वाक़या पेश आया। बीबी हलीमा सादिया के पास थे आप। उस दौर में लोग खुली जगहों पे छोड़ दिया करते थे बच्चों को, ताकि सेहतमंद हो, खुली फिज़ा हो, नेचर के करीब रहकर पले, फितरत के माहौल में हो, ताकि मसनूई चीज़ों से वो दूर रहें। तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम भी तकरीबन चार पाँच साल तक वहीं रहे। उसके बाद शक़े सदर का एक वाक़या हुआ था जिसमें आपका सीना मुबारक पहली दफ़ा चाक किया गया, जबकि आप दूसरे बच्चों के साथ खेल रहे थे। एकदम आप बेहोश हुए, बाद में लोगों ने आपको खून में लथपथ पाया, तो ख़बर फैल गई कि कुतिला मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम। तो फिर बीवी हलीमा सादिया, जो पहले ही आपके बचपन से ही, पहले दिन से आपकी वजह से अनयूजुअल चीज़ें अपने घर में देख रही थी, उनको शक हो गया कि ये बच्चा कोई ख़ास बच्चा है, कहीं ऐसा ना हो कि मेरे पास इसको कोई नुकसान हो, लिहाजा वो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की वालदा के पास उनको छोड़ गई। तो छः मिलादुन्नबी को अल्लाह के नबी सल्लम 6 साल की उम्र में उनकी वालदा भी इंतकाल कर गईं, ये चीज़ भी हम जानते हैं। मदीना से वापसी में अबवा के मुकाम पर आपकी वालदा का इंतकाल हुआ। मदीना में नबी सल्लम के ननिहाल थे। आपकी वालदा गालिबन बनू हारिसा कबीले से थी जो कि मदीना में थे। तो 6 साल में वालदा का इंतकाल हुआ। सोचिए ज़रा, 6 साल का बच्चा, बाप पहले भी नहीं था, माँ भी चली गई। फिर 16 मिलादुन्नबी यानी हल्फुल फजूल एक इस्लाही अंजुमन में शिरकत फरमाई। हल्फ कहते हैं वादे को, फजूल फजल की जमा है। हम तो कहते हैं कोई फजूल चीज़ होगी, नहीं, कई फजल नाम के कई लोग उस एक वाक़े में शामिल हुए थे। असल में ये ऐसी है जैसे आज पाक अमन माहिदा कह ले आप, ट्रीटी ऐसा कि अब हम कहीं जंग नहीं करेंगे। आपस की लड़ाइयों से लोग इतना डर चुके थे, लड़ लड़ के मर चुके थे, कि जिसके नतीजे में फिर बिलाखिर लोगों ने ये फैसला किया कि हम एक अमन का माहदा करते हैं। उस माहदे को हल्फुल फजूल कहते हैं। ये 16 साल की उम्र में आपकी ज़िंदगी के 16वें साल में हुआ। फिर 25वें साल में आपकी शादी हज़रत खदीजा रज़ी अल्लाह ताला अन्हा से हुई, आपका निकाह हुआ। खदीजा कौन थी? शहर की बहुत बड़ी ताजिर खातून थी, खूबसूरत बहुत थी। आप पहले से शादीशुदा थी, 2 बार, 4 बच्चों की माँ थी। आपसे उम्र मुबारक में 15 साल बड़ी थी और आपका पहला निकाह उनसे हुआ। बताइए ज़रा, 25 साल का एक मर्द जो पूरे शबाब पे हो, 40 साल की एक औरत जो हमारे यहाँ आज के दौर में तो मीनोपॉज में आ गई और उसके बच्चे ही अब नहीं होंगे, जब उससे उसकी शादी होती है, तो इससे आपको समझ में आता है कि अल्लाह के नबी की जवानी कितनी पाकीज़ा थी। आज जो लोग अल्लाह के नबी की शादियों को बुनियाद बना के नौज़ बिल्लाह आपको रंगीला रसूल कहते हैं या कुछ और ऐसी बातें कहते हैं, तो सोचें कि जिस मर्द को 25 साल की उम्र में 40 साल की एक औरत भाग गई और उनके साथ आपके 25 साल ज़िंदगी के अदवार में कोई दूसरी औरत सामने नहीं आई। 50 साल के थे आप जब हज़रत ईजा का इंतकाल हुआ, तब तक कोई दूसरी औरत आपकी ज़िंदगी में नहीं आई। तो अगर जज्बात थे तो क्या 50 साल के बाद आए? आपके सारे निकाह जो हैं वो 50 से 60 साल के इन बिटवीन हुए हैं, जहाँ आपकी बीवियों ने आपको चूज़ कर लिया, आयत तख़य्युर नाजिल हुई, उसके बाद फिर कोई शादी नहीं हुई। یہ صرف چند سال تھے آخری جو مدنی دور کے سمجھے کہ دور میں آئے، حالات کے مطابق آپ کی شادیاں ہوئیں جو آگے ہم دیکھیں گے کہ کب کہاں آپ کی کس سے شادی ہوئی. تو بہرحال اللہ تعالیٰ ہمارے نبی پر لاکھوں درود بھیجے اور ان پہ سلامتی بھیجے کہ جن کے بارے میں لوگ اتنی دل شکن باتیں کرتے ہیں. پھر 25 میلاد النبی کو 35 سال کی عمر میں بیت اللہ شریف کی تعمیر کے دوران حجر اسود نصب کرنے کا حکیمانہ فیصلہ کر کے شہر مکہ کو خانہ جنگی سے بچایا گیا. ہوا یہ تھا کہ خانہ کعبہ کی جب تعمیر ہو رہی تھی تو قبیلوں میں تو بٹے ہوئے تھے، کوئی حکومت تو تھی نہیں، ہر بندہ کہتا تھا میری کرسی، میری چودراہٹ، میں بڑا، میں پھلاؤں، کوئی کسی کے انڈر تو آتا ہی نہیں تھا. کہا اب کیا کریں، سارا گھر بن گیا. اب حجر اسود لگانا ایک بہت بڑی آنر تھی، ان کو بھی پتا تھا یہ بہت اہم پتھر ہے جو جنت سے آئے، تو لڑنے لگے. تو اللہ کے نبی نے اس وقت پھر ان کو ایک، بالکل آپ کی عمر مبارک کیا تھی، لیکن آپ نے اس وقت کہا کہ آپ اس وقت کیا کر سکتے ہیں کہ ایک چادر کے اندر اس پتھر کو رکھے اور چاروں کونوں سے اس چادر کو لوگ پکڑ لیں اور جا کے وہاں نصب کر دیں. سب کا ہاتھ بھی لگ گیا اور کام ہو گیا، تو لہٰذا اس طرح ایک جنگ جو تھی وہ ہونے سے بچ گئی. پھر 41 میلاد النبی جب تھا تو 40 سال 6 ماہ 12 دن کی عمر مبارک میں 10 اگست 610 عیسوی بمطابق 21 رمضان المبارک بروز پیر جناب جبرائیل علیہ السلام غار حرا میں پہلی وحی لے کر تشریف لائے، یعنی 40 سال سے کچھ مہینے اب اوپر تھے، پہلی وحی آئی. اور وہ وحی کیا تھی؟ اقرأ باسم ربک الذی خلق، سورۃ علق کی ابتدائی 5 آیات تھی. پھر 6 نبوت. اب دیکھیے گا کہ آگے بات بدل گئی. یہاں ایک بہت ہی قابل توجہ نقطہ دیکھیے گا کہ ابھی تک جو بھی باتیں ہم نے دیکھیں وہ ساری کیا ہے، آپ کے ولادت کے دن سے، لیکن جو ہی آپ نبی بن گئے اب چینج ہو گئی. کیا اگر آپ دیکھیں 41 کے بعد 6 سال اور ہوئے، تو یہاں ہم کہہ سکتے ہیں نا کہ 47 سال کی عمر میں آ گئی؟ نہیں، جس دن وہی آ گئی اس دن محمد بن عبداللہ کا معاملہ پورا، اب محمد رسول اللہ کی ولادت ہے. اگر کسی کو خوشی منانی ہی ہے نا تو وہ 21 رمضان کو منایا کرے، کیونکہ اس دن پہلی وحی آئی تھی. اس زندہ شریعت کی خوشی منائیے جس کے اندر انسانیت کو ایک ایسا پیغام ملا کہ قیامت تک کے لیے لوگوں کو اللہ تعالیٰ سے جوڑنے کا ایک منصوبہ تھا. لیکن آپ دیکھیں گے جتنے واقعات ہیں پھر وہ اس کے بعد نبوت کے دور کے آتے ہیں، اور جو ہی ہجرت ہوتی ہے ایک اگلا دور آئے گا، تو پھر آپ دیکھیں گے کہ ہجری سال شروع ہوگا. ہر جگہ ایک ہی میسیج ہے کہ ذات میں نہ کھو جاؤ، شخصیات کے پیچھے نہ جاؤ، اللہ کے نبی کی ذات، آپ کے پیدا ہونے مرنے جینے کو چھوڑ کر اس شریعت کو دیکھو کہ یہ کہاں سے آئی اور کدھر گئی. تو لہٰذا 6 سال تھا جب نبوت کا، تو ابو جہل نے آپ کو قتل کرنے کا منصوبہ بنایا. حضرت حمزہ اور حضرت عمر رضی اللہ عنہ اسلام لائے. بڑا دلچسپ واقعہ ہے، حضرت حمزہ بھی مسلمان نہیں ہوئے تھے لیکن چچا تھے، پھر نبی صلی اللہ علیہ وسلم کے دوشریک بھائی بھی تھے، اور تیسری بات یہ کہ آپ کے دوست بھی تھے. ہم عمر جیسے بعض دفعہ پہلے دور میں ایسا ہوتا تھا چچا بھتیجے کی ایک ہی عمر ہوتی تھی، بعض دفعہ ماموں بھانجے ایک عمر کے ہوتے تھے، تو ان کو پتہ چلا کہ ابو جہل نے نبی صلی اللہ علیہ وسلم کے قتل کا منصوبہ بنایا ہے. تو یہ صرف بھتیجے کی محبت میں، یعنی رشتہ داری کی محبت میں گئے اور لڑ لڑا کے آئے اس سے، اور ان کو دھمکیاں دیں کہ خبردار ایسا ہو گئے، لہٰذا وہ اللہ کے نبی کو قتل نہ کر سکا. وہاں سے واپس آ کر حضرت حمزہ نے بڑی خوشی سے آ کے اللہ کے نبی کو بتایا، کہا کہ تمہیں پتہ ہے محمد، آج میں نے کتنا تمہارا دفاع کیا، یعنی بہت خوش تھے. تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے کوئی بہت زیادہ خوشی کا اظہار نہیں کیا، تو اس سے حضرت حمزہ کا دل بجھ سا گیا، کہنے لگے او محمد میں نے اتنا بڑا کام کیا تم خوش نہیں ہوئے؟ تو اس وقت پھر آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ چچا مجھے خوشی اس دن ہوگی جس دن آپ کہیں گے اشہد اللہ الہ الا اللہ اشہد ان محمد رسول اللہ. کہا اچھا تو چلو آج پھر وہی دن ہے. اور اس وقت پھر حضرت حمزہ مسلمان ہوئے، اشہد اللہ الہ الا اللہ واشہد ان محمد رسول اللہ. آپ کو مزاج سمجھ آ رہا ہے؟ دین اسلام کا مزاج شخصیات والا مزاج نہیں ہے، گروہوں والا مزاج نہیں ہے، یہ اسلامی مزاج ہے جس میں لوگوں کو اللہ سے جوڑا جاتا ہے. اور لوگ جب آگ سے بچیں گے وہی دن ایک سچے دائی دین کی زندگی میں خوشی کا دن ہونا چاہیے. تو لہٰذا حضرت حمزہ بھی مسلمان ہوئے، اور صرف چند دن کا فرق ہے حضرت عمر بھی مسلمان ہو گئے. کہتے ہیں کہ یہ سن 690 جو تھا مکہ والوں پر اتنا بھاری دن تھا، कि उस दिन कुफर के अंदर दो कील ठुके ऐसे कि क्योंकि दोनों पे उनको बड़ी उम्मीदें थी कि हज़रत उमर फ़ारूक रज़ी अल्लाह ताला अन्हो भी बहुत कुफर में पक्के थे और उनके बहुत पक्के थे, जैसे हमारी ज़ुबान में आज कहते हैं ना कि फ़लां तो उनके बड़े पक्के साथी हैं। अब दो बड़े पक्के साथी टूट के जब इस्लाम में मिल गए तो उनके लिए तो ये बात नाकाबिले बर्दाश्त हो रही थी, लेकिन इस तरह से इस्लाम को गलबा मिला और उसके बाद वाकई फिर इस्लाम बंद कमरों से खुले कमरों में आ गया। कहते हैं कि उमर के इस्लाम लाने से पहले इस्लाम बंद कमरों में था, यहाँ तक कि उमर मुसलमान हुए और इस्लाम खुले कमरे में आया। पहली दफ़ा हज़रत उमर के इस्लाम लाने के बाद लोगों ने खाना काबा में ओपनली नमाज पढ़ी। हज़रत उमर के ईमान लाने का सुनकर सहाबा कराम ने इतनी ज़ोर से अल्लाहु अकबर कहा कि मक्का के जो पहाड़ थे वो लरज उठे। इतना उस वक़्त जोश और गलबा था लोगों के जहनों में कि अच्छा आज उमर मुसलमान हो गए। तो आप देखिए कि एक उमर जब इस्लाम में आ जाता है ना तो वो फिर कितनी खैर लेके आता है। अल्लाह करे कि आज के इस्लाम को भी ऐसे ही उमर नसीब हो जो जुर्रत के साथ इस्लाम के लिए काम करने वाले हों, और हर जगह जहाँ भी दीन का काम होगा ऐसे ही लोगों की बड़ी ज़रूरत होती है। हर एक अपने अंदर को ढूँढे। अगर मेरे अंदर कुफर के लिए बड़ी मोहब्बत थी ना और मैं कुफर के इजहार के लिए एड़ी चोटी का जोर लगाती थी, तो आइए फिर इस्लाम आपका इंतज़ार कर रहा है कि आप आकर वही ताकत वही कुव्वत इस्लाम को दें ताकि आपके लिए भी सदका जारिया बने। अल्लाह ताला हज़रत उमर पर भी अपनी रहमतें फरमाएं कि जिन्होंने इस्लाम को इतनी तकवीत दी। ये दोनों खुशखबरियाँ अल्लाह के नबी को छठे साल मिली। हम कब चाहते हैं ये खुशखबरियाँ? पहले ही दिन मिलते हैं, पहले दिन नहीं मिलती। देखिए कभी भी कहीं भी अल्लाह के नबी के मनहज पे काम शुरू होगा ना, शुरू के 4-5 साल बड़े मुश्किल होंगे, कई दफ़ा लगेगा कि दिया टमटमा रहा है। उसके बाद तो फिर वो खैर है कि आखिर में तो कह दिया कि इज़ाजा नसरुल्लाह वल्फतह वरअयतन्नास यदखुलून फी दीनिल्लाह अफवाजा। अगर कभी आप किसी जगह तरतीब इससे अपोज़िट देखें, ये क्राइटेरियन लिख लें अपने पास, कहीं तरतीब अपोज़िट देखें कि जब दीन का काम शुरू हो तो खूब गुरगला खूब बातें खूब शोहरत और दिन ब दिन कामयाबी काम लोग काम 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 मसले फितने खराबियां, तो समझें कि सुन्नत तरीका नहीं है। सुन्नत तरीका क्या होता है कि शुरू में मुश्किलें होती हैं। कई मुकाम ऐसे आए थे कि अल्लाह के नबी को अंदेशा लाहक था कि अल्लाह ताला ये पौधा नहीं चलेगा, ये तो लगता है अब हरा नहीं होगा, लेकिन जब ये हुआ फिर आप देखिए फिर वो दिन होते हैं जब लोग नस्बतें जोड़ना पसंद करते हैं। किसी भी ऑर्गेनाइजेशन के साथ शुरू में लोग जुड़ते हैं ना तो वो इखलास की बुनियाद पर और अल्लाह के लिए कुछ करने के नाम पे जुड़ते हैं, लेकिन जब उस ऑर्गेनाइजेशन को इस्तेहकाम हासिल हो जाता है ना, एक वाहवाह एक चर्चा एक शोहरत जिसको आप कह सकते हैं कि एक्सेप्टेंस मिल जाती है सोसाइटी में, फिर बहुत सारे लोग सिर्फ उससे एक प्रेशर पीयर प्रेशर के नाम पे भी जुड़ते हैं। सब जुड़ रहे हैं, हम भी जुड़ जाते हैं, इनका नाम बड़ा है इनकी कामयाबी बहुत है। बज़ाहर दुनिया में देखने में उस वक़्त वो ज़्यादा कामयाब हुए होते हैं, लेकिन दर हकीकत उनके वो शुरू के दिन जिसमें साबिकून अलवलून वाले लोग होते हैं वो ज़्यादा अहम होते हैं। तो हम सब भी अपने क़िबलों को दुरुस्त रखें। कामयाबियों को देख कर कभी भी कोई किसी भी तहरीक के अच्छा या बुरा होने की गलती ना करें। नाकामियों से कभी भी किसी का गलत होना साबित ना करें। शुरू में जो लोग आते हैं, इसीलिए देखिए मक्का में एक भी मुनाफिक नहीं था, क्योंकि वो क्यों आते? मुनाफिक मक्का में क्यों आते? क्योंकि आने की कीमत तो हाथों से देनी पड़ती थी, जान से देनी पड़ती थी, माल से देनी पड़ती थी, हर वक्त ही मुश्किलें थी इस्लाम को। मदीना में आने के बाद क्यों मुसलमानों के अंदर मुनाफिकीन और ऐसे लोग मिल गए कमज़ोर ईमान वाले? क्योंकि अब गलबा आ गया था, तो गलबे में तो बहुत ही मुश्किल होती है, फिर इंसान को ज़्यादा सोच समझ के काम करने की ज़रूरत होती है। तो बहरहाल हज़रत उमर मुसलमान हुए 6 नबवी में, फिर 7 नबवी से अल्लाहु अकबर 47 ईयर की उम्र थी अल्लाह के नबी की उस वक्त, और शाबे अबी तालिब में क़ैदो बंद की आजमाइश शुरू हो गई। मैं कहती हूँ सिर्फ इस रिकॉर्डिंग को आम कर दें आप जो इस वक्त हम कर रहे हैं, और लोग सुन लें कि अल्लाह का नबी किन मरहलों से गुजरा है, कितने पापड़ बेलने पड़े इस इस्लाम के पौधे को हरा करवाने के लिए। 47 साल की उम्र का आज कोई मर्द हो या औरत हो, हिम्मत टूट चुकी होती है, पीछे से ज़्यादा भागे ध्यान लगा होता है, और उस उम्र में आपको होता है कितने साल? 3 साल तक, ये शाब अबी तालिब क्या थी आपको पता है? कभी सुने? नाम तो सुनते ही होंगे, है क्या इसका नाम पता? घाटी। शाब अरबी ज़ुबान में घाटी को कहते हैं, जैसे पहाड़ों के अंदर घाटियाँ होती हैं, या जैसे आज के दौर का कोई किला ले लें। उस दौर में लोगों ने इस तरह की जैसे मोर्चे या पनाहगाहें बनाई होती थी, तो ये असल में अबू तालिब ही का घर था, और उसके अंदर यानी एक हवेली कह लें, एक हॉल कह लें, इस किस्म की चीज़ थी। तो हज़रत अबू तालिब बहुत नबी सल्लम को सपोर्ट करते थे और हर वक्त आपके पीछे रहते थे। तो कुफार ने सोशल बाइकॉट किया था, सारे कबीलों ने कहा कि हम नहीं मानेंगे, हम नहीं करते, नहीं तो फिर हम ना रिश्ते करेंगे, ना आपको अनाज देंगे, ना गल्ला देंगे, ना आपसे कोई किसी किस्म का लहाक होगा। लिहाजा नबी सल्लम आपके उस वक़्त के चंद फॉलोअर्स और अबू तालिब ख़ुद, उन्होंने कहा कि हम तो एक तरफ है। आप सोचिए ऐसे वक्त में अबू तालिब ने किसका साथ दिया? इस्लाम का दिया, लेकिन दिल में इस्लाम नहीं था, नहीं फ़ायदा हुआ। यही तो तड़प थी अल्लाह के नबी को अपने चचा के बारे में कि प्लीज़ आप ईमान ले आएँ। यानी अंदाज़ बता रही हूँ कि एक दफ़ा कलमा पढ़ ले, मैं अल्लाह से सिफारिश करूँगा, लेकिन नहीं फ़ायदा दिया उनको। आज कोई कुफर पे शिर्क पे होते हुए बातिल अकायद के साथ मस्जिदें बनाए, मदरसे बनाए, हज करे, उमरे करे, क्या फिर अबू तालिब से भी कोई बड़ा काम कर लिया उसने? अबू तालिब ने तो फिज़िकली इस्लाम की मदद की, अल्लाह के नबी का दिफा इस्लाम का दिफा था। 3 साल कहते हैं उस घाटी में रहा, और इस घाटी में ही अल्लाह के नबी के बिस्तर पर रात को सोया करता था। इसको ये था कि हिसार हुआ हुआ है, चारों तरफ मुहासरा, किसी वक्त भी दुश्मन आएंगे और आपके ऊपर हमला कर देंगे, तो चलो अच्छा है, अगर मारने लगे तो मुझे मार दें, आपको ना मारें। और इन घाटी के दिनों में वो वक्त भी आया कि जिसमें दरख्तों के पत्ते खाने पड़े। सहाबा कहते हैं कि जब हम कज़ाए हाजत के लिए जाते तो हम बकरियों की मेंगनियों की तरह का फजला जिस्म से निकालते, पत्ते खाने थे तो पत्ते ही निकलने थे। और ये वो दिन थे जिसमें हज़रत खदीजा बीमार हो गई थी। अब ज़रा सोचें, जब अल्लाह के नबी 47 ईयर्स के हो गए हैं, तो हज़रत खदीजा तो फिर उससे ऊपर आपसे 15 साल बड़ी थी। इतने तलख दिन थे वो, कभी आप पढ़े दिल चाहता है कि आंसू बहाएं। हमें तो कोई कैद भी नहीं करता, हम पे तो कोई तकलीफ़ ही नहीं है दीन की वजह से, कोई इस्लाम की वजह से हम पे तो मुश्किल ही नहीं आई। और अल्लाह ना लाए, हमारे ईमान इतने खोटे हैं कि हम तो उस मुश्किल में जान बचा लेंगे, ईमान छोड़ देंगे। लोग कहते हैं मुसलमानों ने जान बचाने के लिए मक्का से मदीना हिजरत की, ये बहुत बड़ा क्रॉस लगा दें कि हिजरत कभी जान बचाने के लिए नहीं होती, ईमान बचाने के लिए होती है। जान बचानी होती तो यहीं कर जाते, लेकिन नहीं की थी इसलिए कि अभी अल्लाह का हुक्म नहीं आया था। 3 साल जब उन्होंने देखा कि अब ये मामला नहीं बदल रहा, समझ नहीं आ रहा, तो फिर चलो निकलते हैं। और वो कैसे वादा टूटा था, कैसे, ये कहानी है ये पढ़ने के लिए। आप इसके साथ साथ अगर एको मखतूम की रिकॉर्डिंग से सुनते जाएं, आप देखेंगे कि सिर्फ 30 लेक्चर, शायद उसके 30 से भी कम ही टोटल होंगे, आप अगले रबीउल अव्वल का टारगेट बना लें। पहली रबीउल अव्वल को पहला दिन सुने, 30 दिनों में आप लोगों को 30 दिन की रहीको मखतूम की रिकॉर्डिंग सुना दें, पता तो चले अल्लाह के नबी कौन था, कैसे था। लेकिन सिर्फ सुनी सुनाई बातों को लेके आगे चलते हैं। अब यहाँ डिटेल्स में जाऊँगी तो फिर ये एक नज़र नहीं रहेगी, ये बहुत सारी नज़रें हो जाएंगी। तो हम सिर्फ इस वक्त एक मुख्तसर सा स्केच देख रहे हैं अल्लाह के नबी की ज़िंदगी का। बहरहाल 3 साल के बाद ख़ुद फिर उनको ही समझ आई, शर्म भी आई, लोगों ने हया दिलाई कि क्या करते हो, रिश्तेदार हो, इस तरह करते हैं, तुम्हारा उन्होंने क्या बिगाड़ा। और वो मुआहदा जो था वो टूटा, और वो कैसे टूटा वो भी अल्लाह का एक खूबसूरत तरीका था, मौजज़ा था कि अल्लाह ताला ने इंसानों से वो काम नहीं कराया जो दीमक से काम करवा लिया। तो लिहाजा फिर जब ये मुहासरा टूटा तो 10 नबी में फिर जब ये कैद ख़त्म हुई, अबू तालिब और हज़रत खदीजा का इंतकाल हो गया। आप सोचिए ये 2 सहारे थे अल्लाह के नबी के दुनिया में। अल्लाह सबसे बड़ा सहारा होता है, लेकिन बाहर वालों में, बाहर की दुनिया में अबू तालिब एक ढाल थे। कोई जरूरत नहीं करता था अबू तालिब के होते हुए अल्लाह के नबी को देखने की। और मैं सोचती हूँ अबू तालिब को जो ईमान नहीं मिला ना, इसमें एक बहुत बड़ी हिकमत अल्लाह की, ये अल्लाह के फैसले हैं। अगर अबू तालिब मुसलमान हो जाते ना, तो अल्लाह के नबी के जो 13 साल थे ना मक्का के, वो 5-6 साल में ख़त्म हो चुके होते, बल्कि वजूद ही ख़त्म होता। सिर्फ अबू तालिब की वजह से लोग खामोश थे, क्योंकि अगर अबू तालिब भी मुसलमान हो जाते तो उन्होंने तो अबू तालिब को भी मार देना था, दुश्मन हो जाते। चूँकि वो उनके बड़े बने रहे, उनके सामने एक ढाल थे, जब वो आते वो चुप कराते, खामोश। और मैं अबू तालिब के बारे में पढ़ती हूँ तो मुझे बड़े ज़ीरक, मामला फहम किस्म के बुज़ुर्ग जहन में आते हैं, बड़ी समझ रखने वाले। उनकी भी सुन लेते थे, हाँ भी सुनाओ सुनाओ सुनाओ, फिर उनको कहते हाँ हाँ जाओ मैं उस बच्चे को समझाऊंगा, फिर वो चले जाते, फिर अल्लाह के नबी को प्यार से बात करते, भतीजे ये भतीजे क्या चाहते बताओ क्या है, देखो मैं क्या करूँ। फिर अल्लाह के नबी ने कहा कि चचा आप मेरे एक हाथ में सूरज रख दें एक पे चांद रख दें, मैं तो वही कहूँगा जो है। फिर देख लिया कि मेरा भतीजा सच्चा है, कहा अच्छा जाओ फिर पीठ ठोंकी आपकी, जाओ जाओ जो करते हो मैं बाहर संभाल लूँगा। लेकिन ये सहारा ख़त्म हो गया, और जब घर में आते थे लोगों की बातें सुन के तो हज़रत खदीजा की तसल्लियाँ थी, वो भी बड़ी समझदार औरत थी। मेरा इतना दिल चाहता है कि आज के दौर में खदीजा हों और बच्चियों की तरबियत पे लेक्चर दें, औरतों को बताएं कैसे अच्छी बीवी बनते हैं। यकीन करें एक अच्छी बीवी और एक अच्छी माँ का रूप देखना हो तो आप हज़रत खदीजा को देखते हैं। सारी अपनी दौलत अल्लाह के नबी को दी, अमीर थी शौहर गरीब था। आज वो तो ऐसी औरत शौहर को जूते की नोक पे ले, हाँ जी मैं बड़ी हूँ तुम छोटे हो, तालीम में ही मर्द कम होता है औरतें उसकी लड़कियाँ उसकी इज्जत नहीं करती, स्टेटस का ही फ़र्क हो मुल्कों का ही फ़र्क हो तो औरतों को इज्जत नहीं लगती। इन्होंने अल्लाह के नबी को अपनी सारी दौलत पकड़ा दी, जो वो चाहे करें, ग़ुलाम अपना आप को दे दिया, खदीजा के दुपट्टे की धजियाँ होती थी जो अल्लाह के नबी के ज़ख्मों पर बनती थी, और हज़रत खदीजा फौत हो गई। हज़रत आयशा कहती हैं कि मैंने अल्लाह के नबी की किसी बीवी से कभी गैरत नहीं महसूस की, कभी किसी के लिए मेरे दिल में कोई रकाबत नहीं आई सुकनापे की, लेकिन खदीजा ऐसी थी कि जिनके बारे में मेरे दिल में आ ही जाता था। कहती हैं अल्लाह के नबी आप उस बुढ़िया को नहीं भूलते, तो अल्लाह ने आपको इतनी अच्छी बीवियाँ दी, जवान बीवियाँ दी, आप जब बात करते हैं खदीजा की करते हैं। गोश्त कटता है तो जाओ पहले खदीजा की सहेलियों को देखे आओ, खाना पकता है तो खदीजा की सहेलियों को देखे आओ। तो अल्लाह के नबी ने कहा आयशा मैं उस औरत को कैसे भूल सकता हूँ कि जिसने मेरे ऊपर इतने एहसान किए, जिसने मुझे इतनी तसल्लियाँ दी और जिसके वतन से मेरी औलाद हुई। अल्लाह के नबी भी एहसान फरामोश नहीं थे रदी अल्लाह अन्हा। अब देखिए खदीजा का इंतकाल हुआ, अब एक दूसरी औरत अल्लाह के नबी की ज़िंदगी में आ रही है, और वो कौन है? हज़रत सौदा रदी अल्लाह अन्हा। पता है आपको कौन थी और कैसी थी? अल्लाह की बंदी थी लेकिन काले रंग की थी, सौदा कहते ही काली औरत को है, मोटे जिस्म की थी, उम्र की बड़ी थी, बुढ़िया कह रहे बुढ़ी ठेढ़ी का जो लफ्ज़ आता है ना आपके तसव्वुर में वो बीबी सौदा का है। अब ज़रा सोचिए कि एक शख्स 25 साल की उम्र में शादी करता है 15 साल बड़ी औरत से बच्चों वाली, और उनके जाने के बाद जो दूसरी बीवी सामने आती है वो है उससे भी बड़ी उम्र की, और ये वही और बीवी हैं जिन्होंने आखिरी उम्र में अपनी बारी हज़रत आयशा को हिबा कर दी थी। क्योंकि औरत एक ऐसी स्टेज में आ जाती है बुढ़ापे में कि उसको कोई अट्रैक्शन नहीं रहती, तो वो कहती थी कि मुझे बस अपनी बीवी रहने दें और मेरी बारी और जो भी आप मेरे साथ वक्त गुजारें वो आयशा के साथ गुजार लें। फिर इनसे आपकी शादी हुई। अब जब दोनों सहारे टूटे तो मक्कालों की जरूरत खुली, इतनी ज़्यादा आपकी मुखालफत हुई कि आपने कहा कि बस अब मैं यहाँ से जाता हूँ, और आपने ताइफ की तरफ रवानगी की इस उम्मीद के साथ कि वहाँ पैगाम दूँ शायद वहाँ कोई इस्लाम की कदर करने वाला आ जाए। लेकिन वहाँ क्या हुआ, वो सिर्फ़ एक दुआ के अल्फाज को ही पढ़ने और समझने से पता चल जाता है कि अल्लाहुम्मा इलैका अश्कुदा फकुवती वक़िल्लत हीलती वहवानी अलन्नास, अल्लाह मैं तेरी तरफ अपनी कमज़ोरियों का शिकवा करता हूँ, मैं लोगों पर भारी हो गया, अल्लाह तो मुझे दुश्मन के हवाले करते हैं, अल्लाह तो मुझे उसके हवाले करता है जो मुझ पर रहम नहीं करेगा। यानी दर्द में भरे हुए अल्फाज हैं, दुआए ताइफ के नाम पे, दुआए मुस्तदफीन के नाम पे रईको मखतूम में भी है, हम वहाँ पहुँच के वहाँ से उसकी डिटेल भी सुन सकते हैं। लेकिन जब वहाँ से वापस आए, यहाँ मुझे ऐसा लगता है 10 नवी को मैं जब अपने लाशऊर में सोचती हूँ ना तो मुझे ऐसा लगता है कि चाँद की वो तारीखें चल रही हैं कि जब कुछ दिन के लिए चाँद बिल्कुल छुप जाता है, अंधेरी रातें होती हैं, वो किसी वक्त भी जान नहीं निकलता। अल्लाह के नबी की ज़िंदगी आज के दौर में अगर आप कह लें जो अल्लाह के नबी के लिए तो बिल्कुल नहीं है, लेकिन सिर्फ बात समझने के डिप्रेशन के अंधेरों में जाने वाले हालात थे। जितना कोई बंदा डिप्रेस हो सके वो हो जाए, 10 साल लग गए, लेकिन जब रात गहरी होती है ना तो उतनी गहरी रात में से फिर सितारे निकलते हैं। 11 नवी का सूरज जो था वो बड़ा खुशकिस्मत सूरज था इस्लाम के लिए भी और अल्लाह के नबी के लिए। पहली दफ़ा हज के मौके पे मदीना से आने वाले लोगों में से 6 लोगों ने नबी सल्लल्लाहु अलैहि वसल्लम के साथ अकबा नाम की घाटी पर बैत की थी, बैत अकबा कहते हैं उसको। کہ جس میں چھ لوگوں نے کہا کہ اللہ کے نبی آپ ہمارے پاس آئیں، ہم آپ کو لے کے چلتے ہیں، چھوڑ دیں ان کو، حجت پوری ہو گئی، پیغام پورا ہو گیا، لیکن آپ نہیں گئے. لیکن آپ نے کیا کیا اس کے بعد؟ ان کے ساتھ کچھ لوگوں کو بھیجا. یہ آج کے ہمارے بلکہ سبق میں بھی بات آئے گی انشاءاللہ تعالی، سورۃ فرقان کے آخر میں. 12 نبوی کو شق صدر کا دوسرا واقعہ ہوا، واقعہ معراج ہوا اور بیت عقبہ ثانیہ ہوئی. بس آپ کہہ لیں کہ 11 اور 12، یہ 2 سال اللہ کے نبی کو وہ چیزیں دکھائی گئیں کہ جس سے آپ کو لگا کہ بس اب مستقبل روشن ہے. آپ اتنے ازردہ خاطر رہتے تھے، دکھی تھے، کہ ایک رات آپ کے پاس فرشتے آئے اور انہوں نے آپ کا سینہ چیرا، 2 دفعہ چیرا پوری زندگی میں، ایک بچپن میں اور ایک واقعہ معراج سے پہلے. پھر آپ کو معراج کرائے گی، اس میں آپ کو مدینہ دکھایا، راستے دکھائے گئے. یہ ایسے ہی جیسے کہیں سفر کرنے سے پہلے آج کے دور میں اپنے انٹرنیٹ پہ اس کا گراف دیکھ لیتے ہیں، اس کا راستہ دیکھ لیتے ہیں کہ کہاں کہاں سے گزرنا ہے. پھر وہاں سے آپ کو لائے گئے واپس، اور اس کے بعد پھر بیت عقبہ ثانیہ. ان 2 سالوں کے بیچ میں آپ 3 صحابہ کو، جس میں مصعب بن عمیر اور اسد بن زرارہ کے نام آتے ہیں، آپ نے مکہ سے مدینہ بھیج دیا تھا ان کو کہ جائیے اور وہاں تبلیغ کریں. آپ نے جہاں بھی جہاد کیا پہلے لوگوں کو تعلیم دی، اور بہرحال پھر آپ 12 ربیع الاول 27 ستمبر 622 جمعے کے دن مدینہ منورہ میں ابو ایوب الانصاری کے گھر کے سامنے آپ کی اونٹنی جب بیٹھی تو آپ وہاں پہ اترے، اور اس طرح سے حضرت ابو ایوب الانصاری آپ کے پہلے میزبان بنے. آج دیکھیے ذرا، 12 ربیع الاول منانے والوں کو یہ بات شاید ہی پتا ہو کہ اس دن آپ نے ہجرت بھی کی تھی. آپ میں سے کسی کو پہلے یہ بات پتا تھی؟ اور ماشاءاللہ آپ تعلیم والے لوگ ہیں، علم والے ہیں، کسی ایک کو بھی نہیں پتا تھی. آپ نے غور کیا کہ جو کام ایسے موقع پہ کیے جاتے ہیں، شیطان یہ کیوں نہیں کہہ کے کرواتا کہ اس دن نبی صلی اللہ علیہ وسلم نے ہجرت کی تھی؟ کیونکہ ہجرت کرے گا تو پیغام پھیلے گا، پھر اسلام پہ بات ہوگی، اور شیطان ہمیشہ نبیوں کے پیغام سے زیادہ ان کی ذات میں الجھا کے لوگوں کو رکھ لیتا ہے، اور یہی ہوتا ہے. کسی کو نہیں پتا. آج ویسے دن کیا ہے؟ ربیع، اتفاق دیکھے کہ ہم بھی ربیع الاول کو پڑھ رہے ہیں، تو 12 تو گزر گئی نا. کسی کو شاید یاد بھی نہیں ہوگا اس دن. کسی مسجد میں آپ نے سنی یہ بات؟ کسی درس میں راتیں جو لگتی ہیں، جو 12 ربیع الاول کے پروگرامز ہوتے ہیں، کہیں میں جاتی ہوں تو وہاں ویکلی درس ہوتا ہے، تو مجھے بڑی ایک سیدھی سادھی خاتون تھی، بھولی بھالی سی، تو میرے پاس آ کے کہنے لگی، آپ کو پتہ ہے لوگ کیا کہہ رہے ہیں؟ وہ آپ کی باجی جو آپ کو ہر ہفتے پڑھانے آتی ہے، ان سے کہو ہمیں میلاد کی بھی باتیں بتایا کریں. میلاد نہیں وہ بتاتی. تو انہوں نے کہا میلاد کیا، وہ تو میلاد والے کی باتیں ہمیں پڑھاتی ہیں. وہ خود ہی اماں نے باتیں ان کو اچھے جواب دے دیے ہوئے تھے، ٹکا ٹکا کے، میں تو اتنے دے ہی نہیں سکتی تھی. تو بہرحال یہ کہ لوگ کہتے ہیں جی وہ آپ کو میلاد نہیں پڑھانے، کہ وہ ان کو میلاد نہیں پڑھنا آتا. تو بات یہ ہے کہ میلاد پڑھنے والے سے زیادہ اللہ کے نبی کی اس ہجرت کے سفر کو دیکھ لے. پھر 13 نبوے میں ہی حضرت عائشہ کی رخصتی ہوئی تھی نبی صلی اللہ علیہ وسلم کے ساتھ. آپ دیکھیں کہ تیسری عورت آپ کو جو مل رہی ہیں وہ عائشہ ہیں، پہلی 2 عورتیں پہلے تھیں. پھر اس کے بعد اب آپ دیکھیں کہ ہجری کیلنڈر شروع ہو جاتا ہے،